الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن تجتنبوا كبائر ما تنهون عنه نكفر عنكم سيئاتكم وندخلكم مدخلا كريما سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو اس آیت کی تفسیر ہم پچھلی کلاس سے پڑھ رہے ہیں، کل کا بیان بھی اس کی ایک ریپیٹیشن ہی تھا پچھلی ہماری کلاس کا، تو اس وجہ سے ہم آگے پڑھنا شروع کرتے ہیں پیج نمبر 386 سے جو پہلا پیراگراف ہے. تو اس میں اللہ تعالیٰ نے فرمایا ہے تھا کہ تم بچتے رہو اگر ان چیزوں سے جو گناہوں میں بڑی ہیں تو ہم معاف کر دیں گے تم سے چھوٹے گناہ تمہارے اور داخل کریں گے تم کو عزت کے مقام میں. تو گناہ کی دو قسمیں، صغائر اور کبائر، ان کے بارے میں ہم پڑھ چکے ہیں. اب جو ہے وہ ہم نے حدیثیں وہ پڑھنی شروع کری ہیں کہ جن میں نبی علیہ الصلوۃ والسلام نے کبیرہ گناہوں وغیرہ کا تذکرہ کیا ہے کہ کون کون سے گناہ کبیرہ ہوتے ہیں. تو بخاری مسلم کی ایک حدیث میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ کبیرہ گناہوں میں جو سب سے بڑے ہیں میں تمہیں ان سے باخبر کرتا ہوں، وہ تین ہیں: اللہ تعالیٰ کے ساتھ کسی مخلوق کا شریک ساجی ٹھہرانا، ماں باپ کی نافرمانی، اور جھوٹی گواہی دینا یا جھوٹ بولنا. ٹھیک ہے، اب یہ ماں باپ کی نافرمانی کے تحت پھر پچھلے ہفتے کافی ساری بات ہوئی تھی کہ اگر ماں باپ ہی دین کے خلاف ہوں تو پھر وہ اولاد کو دین پہ عمل کرنے کا حکم نہیں دیں گے. ٹھیک ہے، تو اس وجہ سے وہ ماں باپ کی نافرمانی اللہ تعالیٰ کی ناراضگی کا سبب نہیں بنے گی. ٹھیک ہے، کیونکہ وہ اللہ کے خلاف حکم دے رہے ہیں. اسی طریقے سے یہ جو اصلاح نفس والا پورا کا پورا سلسلہ ہے، تو اس کے اندر جو شیخ کی اطاعت والا کانسیپٹ ہے، جس کے بغیر آپ اس میں آگے نہیں بڑھ سکتے. ٹھیک ہے، جیسے آج صبح کی مراقبہ بیان میں بھی بات ہوئی تھی، تو اس کے لیے ضروری ہے کہ جی آپ اتباع کریں اپنے مشائخ کی. صحیح ہے، تو اب اگر ماں باپ خود مشائخ کے بارے میں بدگمان ہوں یا ان کے خلاف ہوں یا ان کا کوئی تعلق نہ ہو مشائخ کے ساتھ، تو پھر اب ماں باپ سے یہ بات جو ہے وہ ہضم نہیں ہوتی ہے کہ ان کی چھوڑ کر کے اولاد جو ہے وہ کسی اور کی ماننا شروع کر دے. تو اس وجہ سے ماں باپ سے ایسی ایکسپیکٹیشنز رکھنا ہی فضول ہے کہ وہ آپ کے شیخ سے خوش رہیں گے، ایسا نہیں ہوتا. آج کے دور کے اندر نا بہت کم ایسا آپ کو ملے گا کہ آپ کے شیخ سے ماں باپ جو ہے وہ بہت خوش ہو، یعنی ایسا نہیں ہوتا. ٹھیک ہے نا، الا ماشاء اللہ کبھی ایکسیپشنز ہوتے ہیں. صحیح ہے، تو اس وجہ سے ایسی ایکسپیکٹیشنز کرنے کی ضرورت بھی نہیں ہے، بلکہ ماں باپ کے ساتھ حسن سلوک کریں. رائٹ، ماں باپ کے ساتھ، بلکہ شیخ سے سیکھ کر کے ماں باپ کی خدمت کریں. ٹھیک ہے نا، خدمت سے سیکھیں، کس سے؟ شیخ سے خدمت کرنا سیکھیں. ٹھیک ہے نا، کیونکہ شیخ کا کام ہی ہے یہ ساری چیزیں سکھانا، وہیں سے تو آپ نے یہ ساری چیزیں سیکھنی ہیں. اور پھر وہ خدمت کدھر جا کے اپلائی کریں؟ ٹھیک ہے نا، صرف شیخ کے اوپر اپلائی نہ کریں بلکہ ماں باپ کے اوپر جا کر کے اپلائی کریں. ٹھیک ہے نا، تو امید ہے کہ کوئی ماں باپ جو ہے وہ آپ کی خدمت سے خوش ہو کر کے وہ پھر آپ کے شیخ کے بارے میں بھی خوشگمان ہو جائیں گے، لیکن ایسا عموماً نہیں ہوتا ایسا. ٹھیک ہے، تو دوسرے بڑے بڑے ریزنز ہوتے ہیں اس کے بعد بہرحال. تو آگے چلتے ہیں کہ اسی طرح بخاری و مسلم کی ایک روایت میں ہے کہ حضرت صلی اللہ علیہ وآلہ وسلم سے کسی نے دریافت کیا کہ سب سے بڑا گناہ کیا ہے؟ فرمایا کہ تم اللہ تعالیٰ کے ساتھ کسی کو شریک ٹھہراؤ، حالانکہ اس نے تمہیں پیدا کیا ہے. پھر پوچھا کہ اس کے بعد کون سا گناہ سب سے بڑا ہے؟ تو فرمایا کہ تم اپنے بچے کو اس خطرے سے مار ڈالو کہ یہ تمہارے کھانے میں شریک ہوگا، تمہیں اس کو کھلانا پڑے گا. ٹھیک ہے نا، یعنی جو کہ جس کی شکل کیا بنتی ہے دنیا کے اندر، ابورشن. ٹھیک ہے نا، بچہ جب پیدا ہو جاتا ہے نا، اس کے بعد تو بہت کم ایسا ہوتا ہے کہ اس کو جو ہے وہ ایدی ٹرسٹ کے باہر چھوڑ کر کے آ جائے. ہوتا ہے، بلکہ اگر آپ تعداد کاؤنٹ کرنا شروع کریں تو آپ کو ہزاروں میں ایسے کیسز مل جائیں گے آج کے دور میں، کراچی میں، لاہور میں، دوسرے شہروں کے اندر. ٹھیک ہے، لیکن کروڑوں سے موازنہ کریں تو ہزار کی تعداد کم ہوتی ہے. ٹھیک ہے، تو اسی طریقے سے پروپورشنلی جو ہے نا ایسا بہت کم ہوتا ہے کہ پیدا ہونے کے بعد کسی کو آپ مار دیں. صحیح ہے، لیکن پیدا ہونے سے پہلے جو مارنے والا سلسلہ ہے یہ بہت زیادہ عام ہے. ٹھیک ہے، جس کو ابورشن کہتے ہیں. اور یہ ماڈرن ٹیکنالوجی کے بعد جب یہ الٹرا ساؤنڈ سسٹم وغیرہ سارے آ گئے ہیں کہ پیٹ کے اندر جو کچھ ہے آپ کو سب کچھ پتہ لگ رہا ہوتا ہے، تو اب جو ہے نا وہ بہت ہی آسان ہو گیا ہے. ठीक है, तो अब इसके अंदर तफसील है कि भाई 120 दिन का जो पीरियड होता है, तो उससे पहले अगर कोई ऐसी शरी वजूहात बन जाए, 120 दिन का जो जो हमल ठहरा हुआ होता है ना, 120 दिन से पहले अगर शरी कोई वजह बन जाए अबॉर्शन की, तब अबॉर्शन करना फतवे में जायज है, ठीक है ना, अगर वो वजूहात बन जाए, जैसे माँ की जान को पक्का खतरा लाए थे, ठीक है ना, माँ की जान को, या ये कि बच्चा जो है वो उसके अंदर कंफर्म हो चुका है कि डिसेबिलिटीज हैं, ठीक है, मेजर किस्म की डिसेबिलिटीज हैं, तो ये चंद शरी वजूहात हैं, ठीक है, तो इनके तहत जो है ना 120 दिन से पहले पहले अबॉर्शन फतवे में जायज है। लेकिन 120 दिन गुजर जाने के बाद इन वजूहात से भी अबॉर्शन जायज नहीं है, ये वजूहात अगर मौजूद हो फिर भी अबॉर्शन जायज नहीं है। यानी जायज नहीं है का मतलब क्या हुआ, अगर कोई कराएगा तो वो कत्ल का मुजरिम होगा, मर्डर, मर्डर का मुजरिम होगा वो, कत्ल करने का, ठीक है ना, आपके बाप की औलाद है वो बाप की औलाद तो नहीं, वो आपकी अपनी औलाद है, लेकिन आपका आपका बंदा नहीं है वो, ठीक है ना, आपकी मखलूक नहीं है वो, तो इस वजह से ना शरीयत के जो अलाउंसेज हैं उसके मुताबिक तो आप अबॉर्शन कर सकते हैं। आप अपनी मर्जी से ये भी कि यार क्या मसला है, फिर मुझे पालना पड़ेगा, फिर मुझे उसकी जो है वो करनी पड़ेगी, और दांतों को दागना पड़ेगा, और ये करना पड़ेगा, और आजकल वो है डिपेंडेंसी टैक्स देना पड़ेगा, है ना भाई, डिपेंडेंसी टैक्स देना पड़ेगा इसके लिए, तो चलो अबॉर्शन करवा देते हैं ना, क्या है, नहीं, कत्ल का मुजरिम अगर आपने बनना है तो करवा दें जा करके, ठीक है, लेकिन अल्लाह ताला के सामने फिर कत्ल की मुजरिम का फिर मामला भी होगा आपके साथ, लेकिन अदरवाइज अगर आप नहीं करना चाहते अपने साथ वो वाला मामला, तो फिर नहीं करवा सकते, ठीक है ना, तो इसके बारे में कहा जाएगा भाई पहले सोचना था ना, ये सारी बातें हैं, ये बाद में जो है वो सारी बातें याद आनी शुरू हो जाती हैं कि ये भी करना पड़ेगा, वो भी करना पड़ेगा, ठीक है। तो फरमाया कि दूसरा कबीरा गुनाह क्या है कि अपने बच्चे को इस खतरे से मार डालो कि ये तुम्हारे खाने में शरीक होगा, तुम्हारी तनख्वाह कम हो जाएगी ना, जब डिपेंडेंसी टैक्स देना पड़ेगा तो तनख्वाह कम हो जाएगी, जब तनख्वाह कम हो जाएगी तो अपने खाने पीने के ऊपर और अपने तफरीहात के ऊपर उतना खर्च नहीं कर सकोगे जितना पहले खर्च कर सकते थे, ठीक है ना, तो यही मतलब हुआ कि खाने पीने में शरीक होगा वो। अच्छा दूसरा क्या कि अच्छा उसके बाद पूछा कि कौन सा गुनाह सबसे बड़ा है, तो फरमाया कि अपने पड़ोसी की बीवी के साथ बदकारी करना, बदकारी खुद ही बड़ा जुर्म है, बदकारी से मतलब जिना, ठीक है ना, तो जिना तो खुद ही बड़ा जुर्म है, और पड़ोसी के अहलो आयाल की हिफाजत भी चूंकि अपने अहलो आयाल की तरह इंसान के जिम्मे लाजिम है, इसी तरह ये जुर्म दुगना हो गया, ठीक है ना, तो कोई जुर्म जो होता है ना वो बाकी जो उसके अराउंड फैक्टर्स होते हैं जिनको कराइन कहते हैं, एक्सटर्नल फैक्टर्स, एक्सटर्नल फैक्टर्स की वजह से किसी जुर्म की जो इंटेंसिटी होती है वो बढ़ जाती है, डबल हो जाती है या चौबल हो जाती है, ठीक है ना, तो इसके क्राइम क्या है, पड़ोसी की बीवी थी वो, पड़ोसी की इज्जत थी, तो तुम्हें उसकी ऐसी ख्याल करना था जैसे कि अपनी इज्जत का ख्याल करना था, और उसके साथ तुमने ऐसा किया, ठीक है, तो अब ये जिना जो है वो तो करते हैं बहुत सारे लोग इस तरह की हरकतें, जब पर्दा नहीं होता, पड़ोसियों के साथ पर्दा नहीं होता, खानदान वालों के साथ पर्दा नहीं होता, तो फिर वो जिना तक नौबत आती है, ठीक है, लेकिन अगर एक्चुअल जना नहीं भी होता फिर भी निगाहों का जना तो बहुत बहुत ही आम है, पड़ोसी की बीवी को ताक रहे हैं, और जो दुनियादार माहौल के लोग होते हैं कॉलेज यूनिवर्सिटी दफ्तरों के अंदर, वहाँ तो फेवरेट पास टाइम ही है कि दूसरे की बीवी के ऊपर बात करना, बीवियों को डिस्कस करते हैं दूसरों की, ठीक है ना, तो वो निगाह का भी जना हो रहा होता है, जुबान का भी जना हो रहा होता है, ठीक है ना, तो ये कबायर जो है वो हमारे मुआशरे के अंदर बहुत आम हो चुके हैं। अच्छा सहीहैन के एक हदीस में है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये बात कबीरा गुनाहों में से है कि कोई शख्स अपने माँ बाप को गालियाँ दे। सहाबा कराम ने अर्ज़ किया कि या रसूल अल्लाह सल्लम, ये कैसे हो सकता है कि कोई शख्स अपने ही माँ बाप को गाली देने लगे। फरमाया कि हाँ, जो शख्स किसी दूसरे शख्स के माँ बाप को गाली देता है उसके नतीजे में वो उसके माँ बाप को गाली देता है, तो ये भी ऐसा ही है जैसे कि इसने खुद अपने माँ बाप को गालियां दी हों, क्योंकि यही इन गालियों का सबब बना, ठीक है। अब ये भी जो है वो दीनदार लोग माशाल्लाह आलिम साले क्लास के अंदर जो लोग मौजूद हैं, उम्मीद है कि ये ऐसा नहीं करते होंगे कि दूसरों के माँ बाप को गालियां देते हों, लेकिन دینداروں کے اندر بھی یہ چیز کیسے ہوتی ہے, یہ خاندانوں کے اندر, خاندانوں کے اندر نا جب کوئی بڑا بہت برا لگنا شروع ہو جاتا ہے نا, انفارچونیٹلی آپ کو کیا بتائیں کیسے کیسے احوال سامنے آتے ہیں لوگوں کے. ایسے ہمارے ہاں سو کالڈ شریف گھرانے, سو کالڈ, ظاہر ہے اصل میں تو وہ شریف نہیں ہوں گے پھر, لیکن بظاہر ان کو بہت لوگ شریف سمجھتے ہیں, ایسے گھرانے موجود ہیں جن کو, جن کے اندر اپنے سگے خالاؤں ماموں کو چچاؤں کو گالیوں سے نوازا جاتا ہے, گالیوں سے, یا گالی اگر وہ والی گالی نہ بھی دیں جو کہ سڑک والے لڑکے دیتے ہیں, اگر وہ بھی نہ دیں تو دوسری قسم کی جو سورٹ آف لیسر گالیاں ہوتی ہیں, وہ لیسر گالیاں جو ہے اپنے سگوں کو دے رہے ہوتے ہیں, ٹھیک ہے نا. تو یہ تو یعنی دینداروں کے اندر, نمازیوں کے اندر, نفلوں کا اہتمام کرنے والوں کے اندر یہ چیزیں موجود ہیں, ٹھیک ہے. تو یہ ہوتا ہے, یہ سب کتابی باتیں نہیں ہیں, یہ کوئی امیجنری ورلڈ کی باتیں نہیں ہیں, یہ ہماری ورلڈ کی باتیں. ماں باپ کو گالیاں دینا, دس از ہیپننگ, ٹھیک ہے نا. اور پھر جو میاں بیوی ہوتے ہیں اس میں جب میاں بیوی کے درمیان لڑائی ہوتی ہے تو بیوی جو ہوتی ہے وہ شوہر کے ماں باپ کو گالیاں دے رہی ہوتی ہے, اور شوہر جو ہوتا ہے وہ بیوی کے ماں باپ کو گالیاں دے رہا ہوتا ہے, ٹھیک ہے. تو یہ بھی تو یہ تو بلکہ اپنے ہی ماں باپ کو گالی دینا ڈائریکٹلی ہوا, کیونکہ ساس سسر جو ہوتے ہیں وہ ماں باپ کی طرح سے ہوتے ہیں, ان کے ساتھ نکاح جو ہے وہ ہمیشہ ہمیشہ کے لیے حرام ہو چکا ہوتا ہے, وہ ماں باپ کی حیثیت ہوتے ہیں, محرم بن چکے ہوتے ہیں. تو یہ تو براہ راست اپنے ماں باپ کو گالیاں دینا ہو گیا, لیکن بھائی بیوی کے ساتھ لڑائی ہوتی ہے, بیوی کی یا شوہر کی لڑائی کے ساتھ لڑائی ہوتی ہے, اور پھر جو ہے وہ پورے خاندان کو جو ہے وہ اوپر سے لے کر کے نیچے تک لپیٹ دیتے ہیں اس کے اندر. تو جنہوں نے اپنے اخلاق کے اوپر محنت نہیں کری ہوتی ہے, اپنی وہی صبح جو بات ہو رہی تھی, اپنی انانیت کو ختم نہیں کیا ہوتا ہے, تو یہ قواعد چل رہے ہیں انہی گھرانوں کے اندر چل رہے ہیں. اب کیا فائدہ باقی سارے دین کے اوپر عمل کرنے کا, جیسے کل بات ہوئی ہے وہی بات ریپیٹ ہوئی ہے کہ جب تک ان قواعد سے نہیں بچ رہے ہیں تو صغائر بھی سارے کے سارے موجود ہیں, وضو کرنے سے صغائر نہیں دھل رہے ہیں, اور جو نفلی عبادتیں کر رہے ہیں چاہے جس بھی شکل کی نفلی عبادتیں کر رہے ہوں, ان نفلی عبادتوں کا بھی کوئی فائدہ نہیں ہو رہا ہے, ٹھیک ہے نا. تو آگے چلیں کہ صحیح بخاری کی ایک روایت میں رسول اللہ صلی اللہ علیہ وسلم نے شرک اور قتل ناحق اور یتیم کا مال ناجائز طریق پر کھانے اور سود کی آمدنی کھانے اور میدان جہاد سے بھاگنے اور پاک دامن عورتوں پر تہمت لگانے اور ماں باپ کی نافرمانی کرنے اور بیت اللہ کی بے حرمتی کرنے کو کبیرہ گناہوں میں شمار فرمایا ہے. ماں وہ یتیم کا مال ناحق کھانا تو وہ میراث کے معاملے میں, کل کسی نے بتایا کہ یعنی اپنے خاندانوں کا بتا رہی تھیں, میری وائف کو بتا رہی تھیں جب یہ بیان میں بات سنی نا انہوں نے, تو وہ اپنے خاندان کا بتانے لگیں کہ ہمارے ہاں تو تصور ہی نہیں ہے کہ بہنوں کو بھی کچھ دینا ہے باپ کے مرنے کے بعد, اور آپ بظاہر دیکھیں دینداریاں بھی چل رہی ہیں اسی خاندان کے اندر اور ویسے بھی بڑے پڑھے لکھے اور سب کچھ ہے, لیکن کانسیپٹ ہی نہیں ہے کہ بیٹیوں کو کچھ دینا ہے, بہنوں کو کچھ دینا ہے, کیونکہ باپ تو مر گیا, اب بہنوں کو کچھ دینے کا کانسیپٹ ہی نہیں ہے. اور اگر بہنوں نے میں سے کسی نے کچھ کہہ دیا تو پھر اس کے بعد جو آگ لگتی ہے بھائیوں کے اندر, جو ایک آفینس ہوتا ہے, یہ سنجیدہ سخت قسم کا ایک آفینس کنسیڈر کیا جاتا ہے کہ بہنوں نے یہ بات کیسے کر دی, ٹھیک ہے نا. تو یہ کسی گاؤں دیہات انڈیا کے کسی چھوٹے سے گاؤں کی بات نہیں ہو رہی, یہ ہمارے بڑے بڑے لکھے پڑے گھرانوں کی بات ہو رہی ہے, صحیح ہے. دوسری روایت, اچھا بعض روایات حدیث میں اس کو بھی کبیرہ گناہ قرار دیا گیا ہے کہ کوئی شخص دارالکفر سے ہجرت کرنے کے بعد پھر دارالحجرہ کو چھوڑ کر دارالکفر میں دوبارہ چلا جائے, ٹھیک ہے. تو یہ ارتداد کی بات نہیں ہو رہی, ارتداد تو اس نے ڈکلیئر کر دیا کہ میں کافر ہو چکا ہوں, نہیں, یہ تو بات ہو رہی ہے خالی دارالحجرہ کو چھوڑ کر کے واپس دارالکفر میں چلا گیا, ٹھیک ہے. دوسری روایات حدیث میں ان صورتوں کو بھی گناہ کبیرہ کی فہرست میں داخل کیا گیا ہے, مثلا جھوٹی قسم کھانا, اپنی ضرورت سے زائد پانی کو روک رکھنا, اور کراچی والے تو گئے جنہوں نے سب نے ہی لگائی ہوئی ہے وہ کیا کہتے ہیں اس کو پمپ, تو ضرورت سے زائد پانی کو روک رکھنا, اللہ تعالیٰ معاف فرما دے گا پیپلز پارٹی والوں کو کے بہانے سے, اس کے بغیر پانی آئے گا نہیں پھر گھر کے اندر بالکل بھی. تو دوسرے ضرورت والوں کو نہ دینا, جادو سیکھنا, جادو کا عمل کرنا, اور فرمایا کہ شراب پینا اکبر القبائر میں سے ہے, اکبر القبائر ہے, اور فرمایا کہ شراب پینا ام الفواحش ہے, کیونکہ شراب میں مست ہو کر آدمی ہر برے سے برا کام کر سکتا ہے, عقل اس کی خراب ہو جاتی ہے, اب وہ سب کچھ کر سکتا ہے. اسی طرح ایک حدیث میں ارشاد فرمایا کہ سب سے بڑا کبیرہ گناہ یہ ہے کہ انسان اپنے مسلمان بھائی پر ایسے عیب لگائے جس سے اس کی آبرو ریزی ہوتی ہو, اس کی آبرو خراب ہوتی ہو, اس کی عزت خراب ہوتی ہو. ٹھیک ہے نا؟ تو یہ بات تو سورہ نور کی تفسیر کے اندر, اگر کسی کو یاد ہے یا جس نے نہیں سنی ہے وہ تفسیر, تو اس کو چاہیے کہ سورہ نور کی تفسیر کو پڑھے, اور ریکارڈنگ اگر سن سکتا ہے ریکارڈنگ بھی سنیں. کیا بات بالکل اس کے اندر کنفرم یعنی محقق ہے کہ جب تک تمہارے پاس چار گواہ موجود نہ ہو تو اس وقت تک جو ہے وہ تم کسی کے اوپر آنکھوں دیکھا زنا کا الزام بھی نہیں, آنکھوں دیکھنے کے بعد بھی اس کے اوپر تم نہیں الزام لگا سکتے. بے شک تمہارے سامنے اس نے زنا کیا ہو, تم اس کے اوپر زنا کا الزام نہیں لگا سکتے جب تک چار شرعی گواہ تمہارے پاس موجود نہ ہو. اور اسی کے تحت یہ بھی بات تھی کہ اس ڈسکشن کو ہی کہ کسی نے کیا کیا, کسی نے کسی کے ساتھ کیا کیا, اور کس کے کس کے ساتھ کیا, ناجائز تعلقات ہیں اس کے, ناجائز تعلقات اس کے ساتھ ہیں, رائٹ. یہ ڈسکشن ہی اسلامی معاشرے کے اندر تشیع الفاحشہ, فحش کلام کو فروغ دینے والوں کے لیے عذاب علیم کی اس کے اندر وعید موجود ہے سورہ نور کے اندر. تو اس ڈسکشن کو ہی اپ روٹ کر دیا, جڑ سے اکھاڑ دیا. ٹھیک ہے نا؟ اور ہم جس میڈیا کے دور کے اندر رہتے ہیں, جو یہ ٹیبلوئڈز ہوتے ہیں اور یہ میگزینز اور یہ اخبار اور یہ, اس کے اندر یہی چیزیں موجود ہوتی ہیں, فری بھی ہوتی ہیں. ٹھیک ہے؟ اور لوگ جو ہیں دیندار ہوں یا بے دین ہوں, پڑھ رہے ہوتے ہیں ان ساری چیزوں کو. ٹھیک ہے؟ تو آبرو ریزی جو ہے یہ کبیرہ گناہوں کے اندر ہے. ایک حدیث میں ہے کہ جس شخص نے بغیر کسی عذر شرعی کے دو نمازوں کو ایک وقت میں جمع کر دیا تو وہ کبیرہ گناہ کا مرتکب ہوا. اس کا مطلب یہ نہیں ہے کہ یہ جہاں پہ جو لوگ کرتے ہیں وہ سارے کبیرہ کر رہے ہیں, بلکہ اس کا مطلب یہ ہے کہ کسی نماز کو اپنے وقت میں نہ پڑھا بلکہ قضا کر کے دوسری نماز کے ساتھ پڑھا, جان بوجھ کر کے قضا کر دیا. ٹھیک ہے نا؟ نیند کی وجہ سے یا بے ہوشی کی وجہ سے یا بھول کی وجہ سے قضا ہو جانا وہ نہیں ہے, بلکہ جان بوجھ کر کے یار کیا ہے بس ایک ساتھ پڑھ لوں گا نا میں. ٹھیک ہے؟ جیسے کہ بہت سارے لوگ ہیں اسپیشلی جب وہ نان مسلم کنٹریز کے اندر جاتے ہیں جاب کے لیے, یونیورسٹی کے لیے, تو وہاں پہ جا کر کے نا اگر ان کو پہلے سے نماز کی عادت تھی, ورنہ تو کوئی فکر ہی نہیں ہوتی نماز کی. لیکن بہت سے ایسے بھی ہوتے ہیں کہ پاکستان میں انڈیا میں نماز پڑھتے تھے, امریکہ جانے کے بعد عشاء میں ساری نمازیں پڑھتے ہیں, کیونکہ وہ کافر باس کے سامنے اور کافر امپلائیز کے کولیگس کے سامنے نماز پڑھتے ہوئے شرم آتی ہے, مشکل ہوتا ہے وہاں پہ نماز پڑھنا. تو اب عشاء میں جو ہے وہ فجر سے لے کر کے, یا فجر تو خیر نہیں, ظہر عصر اور مغرب جو ہے وہ ساری عشاء میں پڑھے ہوتے ہیں. ٹھیک ہے نا؟ بلکہ یہاں تک ایک زمانے میں تھا کہ جمعے کی نماز جو ہے وہ ہفتے کو پڑھے ہوتے تھے, باقاعدہ جمعے کی جماعت بنا کر کے. شکاگو کے اندر مجھے خود امام صاحب نے بتایا کہ یہاں پہ ایسا بھی ہوتا تھا ہماری مسجد کے اندر ایک زمانے میں. ٹھیک ہے نا؟ بعض روایات حدیث میں ارشاد ہے کہ اللہ تعالیٰ کی رحمت سے مایوس ہونا بھی کبیرہ گناہ ہے, اور اس کے عذاب و سزا سے بے فکر و بے خوف ہو جانا بھی کبیرہ گناہ ہے. ایک روایت میں ہے کہ وارث کو نقصان پہنچانے اور اس کا حصہ میراث کم کرنے کے لیے کوئی وصیت کرنا بھی کبائر میں سے ہے. اب نہیں پتا ہوتا ہمارے یہاں میراث کے مسائل کو, کسی کو نہیں پتا ہوتا, بہت کم لوگوں کو. تو ابا حضور مرنے سے پہلے جو ہے وہ اپنے بڑے بیٹے کے نام جو ہے وہ 10% لکھ کر کے چلے گئے. ٹھیک ہے؟ کبھی پہلے 10% بڑے بیٹے کو دے دینا, اور اس کے بعد جو ہے تو بچ جائے گا نا وہ پھر بانٹ دینا شریعت کے مطابق. ٹھیک ہے نا؟ تو یہ جو 10% آپ دے گئے ہیں تو یہ کبیرہ گناہ ایک روایت کے مطابق ہے. ٹھیک ہے؟ یا کم از کم یہ ہے کہ یہ کل عدم ہے, اس کے اوپر عمل نہیں کیا جائے گا. ٹھیک ہے؟ یہ پیچھے ہم پڑھ چکے ہیں. صحیح مسلم کی ایک روایت میں ہے کہ رسول کریم صلی اللہ علیہ وسلم نے ایک مرتبہ فرمایا کہ خائب و خاسر ہوئے اور تباہ ہو گئے, اور تین دفعہ اس کلمے کو دہرایا. حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ نے عرض کیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, یہ محروم القسمہ اور تباہ و برباد لوگ کون ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے جواب دیا کہ ایک وہ شخص جو تکبر کے ساتھ پاجامے یا تہبند یا کرتا اور عبا کو ٹخنوں سے نیچے لٹکاتا ہے, دوسرے وہ آدمی جو اللہ کی راہ میں کچھ خرچ کر کے احسان جتلائے, تیسرے وہ آدمی جو بوڑھا ہونے کے باوجود بدکاری میں مبتلا ہو, چوتھے وہ آدمی جو بادشاہ یا افسر ہونے کے باوجود جھوٹ بولے, پانچویں وہ آدمی جو عیالدار ہونے کے باوجود تکبر کرے, چھٹا وہ آدمی جو کسی امام کے ہاتھ پر محض دنیا کی خاطر بیعت کرے. تو وہ تو بہت ساری ایکسپلینیشن سکتی ہے ان سب کے بارے میں, लेकिन अगर किसी को कोई सवाल हो तो पूछ लें, वरना बस आगे चलते हैं। ठीक है, तो पूछना हो तो पूछ लेगा, वरना मैं उसको हर एक पर एक्सप्लेनेशन अभी मजीद नहीं कर रहा। सहीहैन की एक हदीस में है कि चुगली खाने वाला जन्नत में नहीं जाएगा। ठीक है, चुगली खाना और गीबत करना जो है उसमें थोड़ा उसमें फर्क है। गीबत करना होता है किसी के ऐब बयान करना उसकी पीठ पीछे, या अगर उसके सामने बयान किए जाते तो उसको बुरा लगता। ठीक है, तो ये ऐब बयान करना ये गीबत कहलाता है, गायबाना उसके ऐब बयान करना। ठीक है, शेख से किसी के ऐब बयान करना ताकि उसकी इसलाह हो जाए या मामले की इसलाह हो जाए। मामले की इसलाह हो जाना और उसकी इसलाह हो जाना में फ़र्क क्या है? उसकी इसलाह हो जाए वो तो उस वक्त होगा कि जबकि वो भी शेख के पास आता हो और शेख साहब उसके गलतियों की इसलाह कर सकें। तो इस नीयत के साथ शेख को उसके ऐब बयान कर देना ये गीबत में नहीं आएगा। ठीक है ना, बहुत सारे लोग बात ही नहीं करते शेख साहब से गीबत के खौफ की वजह से, उनको पता ही नहीं गीबत होती क्या है या गीबत क्या नहीं होती है। सही है। दूसरी बात कि मामले की इसलाह के लिए, मामले की इसलाह का मतलब ये है कि जो दूसरा फरीक है ना तो उसकी गलतियां शेख के सामने बयान कर रहे हैं, लेकिन वो जो दूसरा फरीक है वो तो शेख के पास आते ही नहीं है पूछने के लिए। ठीक है ना, वो तो नहीं आ रहा शेख के पास पूछने के लिए, उसका तो इसलाही ताल्लुक नहीं है। या ये कि ये उन मुरीदों में से हैं जो कि शेख से छुपाते हैं अपने सारे मामला को, है ना, तो उसकी तो इसलाह शेख साहब कर नहीं सकते, क्योंकि शेख साहब जो है ना किसी को पकड़ करके जो है वो डंडे से मार तो सकते नहीं है। शेख साहब काजी साहब के थोड़ी हैं। ठीक है ना, कि मुरीद साहब को पकड़ें और फिर उसके बाद उसकी ठेठी लगाएं और फिर उसको ठीक कर दें, ये तो शेख साहब नहीं कर सकते। तो फिर उसकी जो जो बुराई बयान करी है शेख साहब के सामने वो किस लिए करी है? वो इसलिए करी है ताकि मुआमला बेहतर हो जाए। मुआमला बेहतर क्या मतलब? कि शेख साहब आपको कुछ नसीहत कर सकें, जो आप जाकर के शेख साहब को जो हालात बयान कर रही हैं और दूसरे फरीक की बुराइयां बयान कर रही हैं, तो उसमें नीयत क्या होनी चाहिए? मुआमला बेहतर हो जाए, यानी शेख साहब मुझे ही कोई नसीहत कर दें कि ऐसे शख्स के साथ मैं कैसे डील करूं, या इसके अंदर मेरी कोई गलती है तो मेरी गलती की इसलाह कर दें, ताकि कम अज कम ताली दोनों हाथों से जो जो बज रही थी एक हाथ उसमें से कम हो जाए। है ना, उसका हाथ तो अभी तक बजता रहेगा, इसका हाथ जो है वो हट जाएगा, तो कम से कम ताली बजी तो बंद हो जाएगी ना, शोर होना तो बंद हो जाएगा ना, राइट। तो इसको कहते हैं मामले की इसलाह की खातिर किसी की गायबाना बुराई करना, लेकिन ये मामले की इसलाह की खातिर है। ठीक है, तो ये चीज जो है ये अलग चीज, ये अलग होती है। अगर ये ना करें तो फिर शेख की ना फिर कोई रेलेवेंस खत्म हो जाती है, फिर शेख की कोई जरूरत ही नहीं, फिर वही हो जाता है शेख साहब दुआ करवाने के लिए और वजीफे बताने के लिए, बस शेख साहब का फिर एक ही काम रह जाता है ना, दुआ कर दिए शेख साहब, या तावीज़ लिख करके दे दिए शेख साहब, या वजीफा बता दिया पढ़ने के लिए बस, और या और फिर आप मुराकबा करें, हम अपनी ज़िंदगी गुजारेंगे अपनी मर्जी के हिसाब से। ठीक है ना, तो अगर इन दो रीजंस को, इन दो मामलात को आप निकाल दें, इन दो सूरतों को अगर आप निकाल दें इस्लाही ताल्लुक में से, तो फिर शेख साहब की हैसियत उतनी रह जाती है। फिर उसके बाद फिर शेख साहब ने क्या शैतान का मुकाबला करना है आपकी ज़िंदगी के अंदर, उनकी कोई रेलिवेंस ही नहीं है फिर आपकी ज़िंदगी के अंदर ना। ठीक है ना, ये बात समझ में आ रही है? ठीक है, आगे चलें। नसाई व मुस्नद अहमद वगैरह की, अच्छा चुगली के बारे में सॉरी रह गया, कि चुगली जो होती है ना वो ऐसी नहीं होती है, गीबत की तरह की चीज़ नहीं होती है, वो होती है कि भाई मामले को, यानी लड़ाई जो होता ना वो क्या कहते हैं उसको, लड़ाई करवाने के लिए लगाई बुझाई करना। ठीक है ना, तो इसकी इधर की बात उधर लगाना, उधर की बात इधर लगाना, नीयत क्या ये कि होती है कि किसी तरह से ना मामला ख़राब हो जाए, बात बिगड़ जाए। ठीक है ना, इन दोनों के दरमियान लड़ाई हो जाए। ठीक है ना, तो इसमें भी आप गीबत भी करते हैं और इसके अंदर आप जो है वो गलत बातें भी बोलते हैं, तोहमत भी लगाते हैं, ये सब कुछ करते हैं ताकि देश के लिए लड़ाई झगड़ा शुरू हो जाए, तो वो चुगली कहलाती है। तो चुगली और गीबत में ये फ़र्क है। अच्छा, जिसको हमारे यहाँ बच्चों में शिकायत लगाना है, शिकायत करना जिसको कहते हैं। अच्छा, क्या कह रहे हैं, अगर कोई अपनी ज़िंदगी में अपनी जायदाद तकसीम कर दें और गरीब बच्चों को ज़्यादा दे और अमीर बच्चों को कम दे दें तो ठीक है जी? वो अपनी ज़िंदगी में ना, देखें बड़े बड़े मज़े की बात, किसी से बात हो रही थी तो वो कहने लगे कि जी ये मेरे अब्बा जो है ना, उनको हम सारे भाई जो हैं वो समझा रहे हैं कि वो अपनी मीरास को तकसीम कर दें अपनी ज़िंदगी में, लेकिन अब्बा जो है वो मान ही नहीं रहे। अब सारे भाई जो है ना वो अब्बा से नाराज हो रहे हैं कि जी अब्बा क्यों नहीं जो है वो मीरास तकसीम कर रहे हैं, है ना भाई? क्या क्या है इस सवाल में, क्या गलती है, जरा आप ही बता रहे हैं, आपकी भी कुछ फीडबैक हो इस सवाल में, गलती क्या है कि सारे भाई जो है वो अब्बा को कह रहे हैं कि अब्बा आप तकसीम कर देना, और अब्बा जो है वो तकसीम नहीं कर रहे मीरास। जी मीरास मौत के बाद होती है, तो अब्बा हुजूर ने आगे से ही जवाब देना है ना कि तुम लोग तो चाहते ही हो कि मुझे जीते जी मार दो, है ना? तुम लोग तो मुझे मार ही देना चाहते हो, ठीक है ना? क्योंकि भाई मैं तो अभी जिंदा हूं, अभी कौन सी मीरास, अभी तो ये सब मेरा है, मैं जैसे चाहूं, ये मेरी मिल्कियत है, मैं जैसे चाहूं उसको खर्च करूं, मैं सारा का सारा उठा करके ईदी ट्रस्ट में दे दूं, किसी और मस्जिद मदरसे के अंदर लगा दूं, मेरी मर्जी, मेरा माल मेरी मर्जी, ठीक है ना? मैं किसी बेटे को ज्यादा दूं, किसी बेटी को कम दूं, किसी उसको ज्यादा दूं, किसी उसको कम दूं। हाँ मुस्तहब ये है, यानी ये नबी अलैहि सलाम की समझने, ये क्या कहेंगे, नसीहत ये है कि बच्चों के दरमियान बराबरी करो, ठीक है ना? लेकिन जैसे पहले भी बात हो चुकी है क्लास के अंदर कि अगर किसी को जरूरत ज्यादा है और आप उसको ज्यादा देना चाहते हैं, आप उसको ज्यादा दें लेकिन मशहूर ना करें अपने बाकी बच्चों में, राइट? ढंडोरा मत पीटें इस बात का कि मैंने देखो उसको इतने ज्यादा पैसे दे दिए, क्योंकि उससे फिर उनके दिलों के अंदर कीना आएगा, नफरत आएगी, आपके खिलाफ भी नफरत आएगी, अपने उस भाई के खिलाफ भी नफरत आएगी, ठीक है ना? हसद के जज्बात पैदा होंगे, तो क्या जरूरत है ढंडोरा पीटने की, दे दें उसको बस, है ना? क्योंकि आपका माल है, आप दे सकते हैं, सही है ना? अच्छा जी आगे चलें कि बस नसई व मुस्नद अहमद वगैरह की एक हदीस में है कि चंद आदमी जन्नत में ना जाएंगे, शराबी, माँ बाप का नाफरमान, रिश्तेदारों से बलावजह तथा ताल्लुक करने वाला, एहसान जतलाने वाला, जिन्नात व शयातीन या दूसरे जराए से गैब की खबरें बताने वाला, और दयूस यानी अपने अहल व आयाल को बेहयाई से ना रोकने वाला। ठीक है, इसकी भी इंशाल्लाह कि आप लोगों को समझ होगी, इन सारी बातों की होती रहती है इन सब टॉपिक्स के ऊपर बात, तो अगर किसी को सवाल है तो वो पूछ सकते हैं। मुस्लिम शरीफ के एक हदीस में है कि अल्लाह ताला की लानत है उस शख्स पर जो किसी जानवर को अल्लाह के सिवा किसी के लिए कुर्बान करे, जैसे कि वो हज़रत अब्दुल कादिर जीनानी रहमतुल्लाह अलैह की, उनके नाम के ऊपर कुर्बानी हो रही है या किसी और बुजुर्ग के नाम पर, ठीक है? तो नाम पर कुर्बानी करना एक अलग चीज़ होती है जो कि शिर्क बन जाता है, और किसी की तरफ से कुर्बानी करना जिसमें कि उसका नाम पढ़ा जा रहा होता है कि जी मिन फुलान है, तो ये जो अभी बकरीद के अंदर करी है तो उनका नाम लिया था अभी बकरा काटते हुए, जिनकी तरफ से कुर्बानी हो रही थी, तो वो तो जायज़ है, वो तो बल्कि ज़रूरी है, ठीक है ना? लेकिन ये अलग चीज़ होती है, और नाम पर कुर्बानी करना ये अलग चीज़ होती है। अच्छा आगे की आयत शुरू कर लेते हैं, अब्दुल्लाह शैतान रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम, वला ततमन्नौ मा फद्दलल्लाहु बिही बअदकुम अला बअद लिर्रिजाली नसीबुम मिम्मा तसबू वलिन्निसाई नसीबुम मिम्मा तसबन वसअलुल्लाह मिन फद्लिही इन्नल्लाह काना बिकुल्लि शैइन अलीमा वलिकुल्लिन जअलना मवालिया मिम्मा तरकल वालिदानि वल अक्रबून والذين عقدت أيمانكم فآتوهم نصيبهم إن الله كان على كل شيء شهيدا। तो खुलासे तफसीर के तहत हम तर्जुमा पढ़ लेते हैं। तो पहले दफ्त आयात जैसे कि यहाँ लिखा हुआ है वो पढ़ लेते हैं कि माँ कबल यानी जो पहले गुजरा है उनकी आयतों में मीरास के अहकाम गुजरे हैं, उनमें ये भी बतलाया जा चुका है कि मीयत के वरसे में अगर मर्द और औरत हो और नियत की तरफ रिश्ते की नस्बत एक ही तरह की हो तो मर्द को औरत की नस्बत दो गुना दुगुना हिस्सा मिलेगा, ठीक है? यानी बस नियत जो है वो बेटा है या बेटी है तो ये एक नस्बत होगी नियत से, तो औरत को नस्बत यानी आधा हिस्सा मिलेगा, मर्द को दो डबल। इसी तरह के और फजाइल भी मर्दों के साबित हैं। हज़रत उम्मे सलमा रज़ी अल्लाह ताला अन्हा ने इस पर एक दफ़ा हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ किया कि हमको आधी मीरास मिलती है और भी फुला फुला फ़र्क हम में और मर्दों में है। उम्मे सलमा रज़ी अल्लाह ताला अन्हा उम्महातुल मोमिनीन में से हैं और फ़कीहा सहाबियात में से हैं। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा के बाद जो नेक्स्ट लार्जेस्ट नंबर ऑफ अहादीस हैं वो हज़रत उम्मे सलमा रज़ी अल्लाह ताला अन्हा से मनकूल है। ठीक है ना, तो इनका दर्जा जो था ना वो यानी दीन की समझ रखने वालों में से था। ये वही तो हैं जिन्होंने कि सुलह हुदैबिया के मौके पर नबी सल्लल्लाहु अलैहि वसल्लम को मशवरा दिया था, जिसके ऊपर आप ने अमल किया और सारा का सारा मसला हल हो गया। तो ये जो सवाल कर रही हैं ये यानी बियॉन्ड इमेजिनेशन है कि ये एतराजी सवाल हो सकता था। नहीं, ये बिल्कुल भी एतराजी सवाल नहीं था, बल्कि ये यानी दीन में आगे बढ़ने की तमन्ना और मामले को समझना, क्योंकि ये फकीहा थी तो मामले की समझ हासिल करने के लिए भी तो समझा जा पूछा जाता है ना सवाल अपने उस्ताद से, अपने टीचर से, अपने शेख से। ठीक है, तो मकसद एतराज करना नहीं था, बल्कि उनकी तमन्ना थी कि अगर हम लोग भी मर्द होते तो मर्दों के फजाइल हमें भी हासिल हो जाते। बाज़ औरतों ने ये तमन्ना की कि काश हम मर्द होते तो मर्दों की तरह जिहाद में हिस्सा लेते और जिहाद की फजीलत हमें हासिल हो जाती, क्योंकि जाहिर मर्दों को जिहाद पर उभारने के लिए जिहाद की बहुत सारी फजीलतें नबी सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते रहते थे, तो औरतों तक भी वो बात पहुंचती थी, उनमें भी शौक पैदा होता था। एक औरत ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि मर्द को मीरास में दुगना हिस्सा मिलता है और औरत की शहादत भी मर्द से निसफ है, तो क्या इबादात व आमाल में भी हमको निसफ ही सवाब मिलेगा? इस पर यह आयत नाजिल हुई जिसमें दोनों कौलों का जवाब दिया गया है। हजरत उम्मे सलमा रज़ी अन्हा के कौल का जवाब वला ततमन्नौ से दिया गया और उस औरत के कौल का जवाब लिर्रिजाल नसीबुन से दिया गया। ठीक है, एक हिस्सा रिजाल के लिए भी है और वलिन्निसाई नसीबुन, और एक ही हिस्सा औरत के लिए भी है सवाब के अंदर। ठीक है, अब जो है ना यहाँ से जो डिस्कशन शुरू हो रही है तो ये वही उसी नौइयत की डिस्कशन है जो कि कुदरतन औरतों की क्लास के अंदर भी हुई पिछले हफ्ते के अंदर। क्या मतलब कि औरतों की क्लास में डिस्कशंस हुई हैं औरतों के हुकूक के ऊपर, ठीक है ना, औरतों के खास जो उनके मामले यानी जो नबी अलैहिस्सलाम की हदीसें और कुरान की आयात औरतों के हक में जो है, ठीक है ना, तो वहाँ पे औरतों के हक में बात हुई औरतों की क्लास के अंदर। तो अब यहाँ पर मर्दों की क्लास के अंदर मर्दों के हकूक के बारे में बात हो रही है, मर्दों के मुकाम के बारे में बात हो रही है। तो जिस तरह से हमने औरतों को बताया था कि ये जो आप अपने हकूक सुन रही हैं ये इस नीयत से अगर आप सुनेंगी कि मैं ज़रा छीनूंगी इन हकूक को और डिमांड करूंगी इन हकूक को और इनके लिए जो है वो है क्या क्या वो कल भी मुझे मुहावरा याद नहीं आ रहा था, खून का आखिरी कतरा भी बहा दूंगी, है ना, अपना हक हक परस्ती के लिए, तो फिर आपका ये क्लास लेना, ये इल्म हासिल करना ये आपके लिए वबाल बन जाएगा, दुनिया में भी आपको आपके लिए वबाल बन जाएगा और आखिरत में भी आपके लिए वबाल बन जाएगा। ठीक है, तो इस नीयत से इस क्लास को मत लें, इस बात को मत सुने, बल्कि इस नीयत से सुने कि आप अपने बेटों की तरबियत कर सकें, उन बेटों को बता सकें कि बेटा सिर्फ मेरा आपके ऊपर हक नहीं है कि मेरे पैर के नीचे जन्नत है, बल्कि जब तुम्हारी शादी करूंगी ना तो तुम्हारी बीवी के भी तुम्हारे ऊपर हुकूक है। ठीक है ना, तो औरतों के हुकूक इस नीयत से पढ़ें कि अपने बेटों को औरतों के हुकूक सिखा सकें। ठीक है ना, अपने हुकूक छीनने की नीयत से ना उन्हें पढ़ें। बिल्कुल इसी तरीके से मर्दों को भी यही बात रिमाइंड करवाई जाएगी कि आपके हुकूक वगैरह की जो बातें अब शुरू हो रही हैं ना, तो इसमें याद रखें कि अगर आप औरतों पे जतलाने के लिए और उनको टीज करने के लिए, जैसे कि कुछ बेवकूफ़ किस्म के मौजूद हैं यहाँ पर भी, राइट, के बयान में सुन करके जाते हैं और फिर औरतों के ऊपर जतलाते हैं अपनी बीवियों के ऊपर कि देखो आज हजरत ये कह रहे थे और आज हजरत फिर ये सुना है वो, है ना, बेवकूफ़ किस्म के लोग होते हैं, अल्लाह उनको हिदायत दे, अक्ल सलीम अता फरमाए, ठीक है ना, सॉरी टू बी फ्रैंक, सही है, तो इस किस्म की बेवकूफ़ियाँ मत किया करें प्लीज़, सही है ना, उल्टा जो है वो दीन को बदनाम करते हैं और बड़ों को बदनाम करते हैं, बीवी भी हाँ भी हजरत को भी बस और कुछ नहीं मिली जो है वो ये तरह की बातें करते रहते हैं, तो मेरा शौहर आकर के फिर मुझे जो है वो तकलीफ़ पहुँचाते रहते हैं, अजियत पहुँचाते रहते हैं। ठीक है ना, तो ये आप अपनी अपनी ज़ुबान को लगाम दें, आप अपने बड़ों को बदनाम करने का सबब बन रहे होते हैं, बल्कि बड़ों को क्या, बड़ों ने कोई अपनी बात कर रहे होते हैं वो हैं, अपनी तरफ से बातें बना रहे होते हैं, ये सारी उनके बड़ों की कही हुई बातें होती हैं, ये सारी जो है वो दीन की बातें होती हैं। ठीक है ना, तो जब बीवी के दिल के अंदर ये कदूरत पैदा होगी तो वो सिर्फ एक शख्स के बारे में कदूरत पैदा नहीं होगी, पूरे दीन के बारे में कदूरत पैदा होगी। किस वजह से हुई, آپ کی زبان کی وجہ سے ہوئی کہ آپ کو اپنی زبان کو قابو میں رکھنا نہیں آتا ہے نا. آپ اپنی عقل کو استعمال کرنے کے لیے تیار نہیں ہے, گھاس چلنے کے لیے بھیجا ہوا ہے اپنی عقل کو, ہے نا, عقل استعمال نہیں کر رہے ہوتے دین کی بات کو سننے کے وقت, ٹھیک ہے نا. تو اس قسم کی بیوقوفی نہ کیا کریں گے, صحیح ہے. تو اس ان ساری بحث کو سنیں تاکہ آپ آگے جو ہے نا وہ اپنی غلطیوں سے بچ سکیں, ٹھیک ہے نا, اپنی جو پرانی ہو چکی ہیں ان غلطیوں کو ختم کریں, اور جو آگے کی زندگی آ رہی ہے, اپنی اولادیں آ رہی ہیں, ان اولادوں کو اس طریقے سے تربیت دیں کہ وہ ان حقوق کو سمجھنے والی بن جائیں. بیٹیوں کی تربیت ایسے کریں کہ وہ پھر جہاں ان کی شادی ہوگی وہ وہاں پر پھر اپنے شوہروں کے حقوق کی حفاظت کر کے زندگی گزاریں. تو مردوں کو جو ہے نا وہ اس نیت سے اس کلاس کو اس کو سننا ہے, اور یہ ابھی چلے گی یہ بحث, یہ بہت لمبی ہے آگے, ٹھیک ہے. تو آگے کی انشاءاللہ کئی کلاسوں میں یہی ساری ڈسکشنز ہونے والی ہیں. تو نیت کو نا ابھی درست کر لیں. اگر بد نیتی تھی کہ میں نے جا کر کے اس کلاس کے بعد بیگم صاحبہ کو جو ہے وہ سنانی ہے یہ ساری باتیں, تو اس بد نیت کو جو ہے نا وہ ابھی حسن نیت سے تبدیل کر لیں, بد نیت کے اوپر توبہ کر لیں, ٹھیک ہے نا, اور ارادہ کر لیں کہ میں نے اپنی زبان کو سنبھال کے رکھنا ہے بیوی کے سامنے, ٹھیک ہے. ورنہ بہتر ہے کہ لاگ آؤٹ کر کے اس کلاس سے نکل جائیں اگر اس کا ارادہ نہیں ہے آپ کا, ٹھیک ہے. باقی اللہ تعالیٰ بہتر جانتا ہے آپ کیا کر رہے ہیں اور آپ کی نیت کیا ہے. میرا مقصد تھا بتا دینا, وہ پورا کر دیا, ٹھیک ہے. خلاصہ تفسیر میں کیا فرماتے ہیں کہ ترجمہ, ولا تتمنوا ما فضل اللہ به بعضکم علی بعض, اور تم سب مردوں عورتوں کو حکم ہوتا ہے کہ فضائل وہبیہ میں سے, یعنی جو وہبی فضائل ہیں, وہبی کا مطلب ہوتا ہے اللہ تعالیٰ کی طرف سے جو مل گئیں, ہبا ہو گئیں, ہبا کا مطلب گفٹڈ, اللہ تعالیٰ نے آپ کو گفٹ دے دیا ہے وہ فضیلت, ٹھیک ہے. تو وہبی فضائل وہبیہ میں سے ایسے کسی امر کی تمنا مت کیا کرو جس میں اللہ تعالیٰ نے بعضوں کو, مثلا مردوں کو, بعضوں کو بعضوں پر, مثلا عورتوں پر, ٹھیک ہے نا, یعنی عورتیں اور مرد یہاں پر مثلا بیان کیا, یعنی کہ مردوں کو عورتوں پر, عورتوں کو مردوں پر نہیں, بعضوں کو بعض کے اوپر. تو ایک جو ہے نا وہ ایک تھوڑا سا اللہ تعالیٰ نے اس کے اندر ابہام چھوڑ دیا ہے, تھوڑی سی ایک انکلیئرٹی چھوڑ دی ہے تاکہ گھر کے معاملات اچھے رہیں, ٹھیک ہے. تو اللہ تعالیٰ نے بعضوں کو بعضوں پر بلا دخل ان کے کسی عمل کے فوقیت بخشی ہے, ٹھیک ہے. بعضکم علی بعض فضل اللہ بھی بعضکم علی بعض للرجال نصیب مما اکتسبوا, جیسے مرد ہونا یا مردوں کا دو حصہ ہونا یا ان کی شہادت کا کامل ہونا وغیرہ وغیرہ ذلک, کیونکہ مردوں کے لیے ان کے اعمال کے ثواب کا حصہ آخرت میں ثابت ہے, اور عورتوں کے لیے ان کے اعمال کے ثواب کا حصہ آخرت میں ثابت ہے. اعمال کیا ہوتے ہیں؟ اعمال وہ ہوتے ہیں جو کہ آپ محنت کر کے کرتے ہیں, اور محنت کو عربی میں کیا کہتے ہیں؟ کسب. جیسے کسب حلال عین عبادت ہے, یہ پاکستان میں نوٹوں کے اوپر لکھا ہو, پتہ نہیں ابھی بھی ہوتا ہو, لکھا ہوتا ہے کہ نہیں, ہے نا. کسب حلال یعنی محنت کر کے روزی کمانا, یہ عین عبادت ہے, ٹھیک ہے. تو مکتسبن کا مطلب کہ جو محنت کر کے آپ نے عمل کیے ہیں, ٹھیک ہے, تو اس عمل کے بدلے میں آپ کو ثواب ملے گا, مردوں کو بھی ملے گا, عورتوں کو بھی ملے گا, ٹھیک ہے, آخرت میں وہ ثواب ثابت ہے. اور مدار نجات کا قانون یہی اعمال ہیں, ٹھیک ہے, جو اللہ تعالیٰ کی رضا کے لیے کیے جاتے ہیں, چاہے وہ دل کے اعمال ہوں, زبان کے اعمال ہوں, کلمہ شہادت پڑھ لینا, اسلام میں داخل ہو جانا, نجات کا دار و مدار انہی اعمال کے اوپر ہے, اور ان میں کسی کی تخصیص نہیں ہے. تو اگر دوسروں سے فوقیت حاصل کرنے کا تمہیں شوق ہے نا, تو اعمال میں جو کہ فضائل کسبیہ ہیں, یعنی جو تم محنت کر کے, کسب کر کے جو فضیلت حاصل کرتے ہو, اعمال یہ ہیں, ٹھیک ہے نا, محنت کر کے فضیلت حاصل کرنا, تو ان میں تم کوشش کر کے دوسروں سے زیادہ ثواب حاصل کر لو. ٹھیک ہے نا؟ کیا مطلب؟ دو قسم کے فضائل ہو گئے نا. ایک ہو گئے فضائل وہبیہ, پچھلے پیج کے اوپر سیکنڈ لاسٹ لائن میں, فضائل وہبیہ جس میں تم محنت کر کے کچھ نہیں کر سکتے, اللہ نے تمہیں دے دیا ہے یا کسی دوسرے کو دے دیا ہے, ٹھیک ہے, وہ فضائل وہبیہ ہوئے. اور دوسرے فضائل کون سے ہوئے؟ فضائل کسبیہ, کہ جس کے اندر تمہاری محنت کا عمل دخل ہے. ٹھیک ہے نا؟ کرو گے تو فضیلت ملے گی, نہیں کرو گے تو فضیلت نہیں ملے گی. تو ان کو فضائل کسبیہ, تو انڈر لائن ہائی لائٹ کر لینا چاہیے ان ٹرمز کو نا, بہت امپورٹنٹ ٹرمز ہیں. باوجود اس پر قادر ہونے کے فضائل خاصہ مذکورہ کی تمنا محض حوس اور فضول ہے. یعنی کہ فضائل خاصہ مذکورہ کا مطلب کیا ہوا؟ کہ جو فضائل وہبیہ ہوئے نا, اللہ تعالیٰ نے خاص کسی کو فضیلت دے دیا, تو اب اس کے بارے میں جو ہے تم تمنا کرے چلے جا رہے ہو نا, تو یہ تمنا کرنا جو ہے نا بالکل فضول ہے. یو آر ویسٹنگ یور ٹائم. یہ اس کی تفصیل آگے آ رہی ہے ان شاء اللہ زیادہ آسان الفاظ کے اندر معارف و مسائل میں ہے. اچھا, اور اگر فضائل وہبیہ میں ایسے فضائل کی رغبت ہے جن میں اعمال کو بھی دخل ہے, مثلا احوال و کمالات باطنیہ و امثالہا, تو مذائقہ نہیں ہے. لیکن اس کا طریقہ بھی یہ نہیں کہ خالی تمنائیں کیا کرو, بلکہ یہ چاہیے کہ اللہ تعالیٰ سے اس کے فضل خاص کی درخواست یعنی دعا کیا کرو. اب یہ ذرا مشکل یعنی جملہ ہے سمجھنا. تو فرما رہے ہیں کہ فضائل وہبیہ, ٹھیک ہے, یعنی جو اللہ تعالیٰ نے گرانٹ کر دی ہیں نا تمہیں فضیلت, تو ان میں بھی نا کبھی ایسا ہوتا ہے کہ اعمال کو بھی دخل ہوتا ہے. ٹھیک ہے, کہ تم جو اعمال کر رہے ہو نا, تو اس سے تمہاری فضائل وہبیہ جو ہے وہ مزید بڑھ جاتی ہے. ٹھیک ہے, مثلاً احوال و کمالات باطنیہ و امثالہا, ٹھیک ہے, تو تمہارے احوال اور بہتر ہو جاتے ہیں اور کمالات باطنیہ حاصل ہو جاتے ہیں, اور ان جیسی اور چیزیں تمہیں امثالہا یعنی کمالات باطنیہ جیسی اور چیزیں حاصل ہو جاتی ہیں. ٹھیک ہے, تو پھر جو ہے نا تم تمنا کر سکتے ہو کہ مجھے جو ہے نا وہ یعنی زیادہ فضیلت حاصل ہو جائے. ٹھیک ہے, یعنی اور فضیلت حاصل ہو جائے, لیکن یہ تمنا بھی ہے نا وہ خالی تمنا کافی نہیں. ٹھیک ہے, بلکہ تمہیں چاہیے کہ اللہ تعالیٰ سے باقاعدہ اس کے لیے دعا کرو. ٹھیک ہے, اللہ تعالیٰ مجھے جو ہے وہ آپ اچھا مقام عطا فرما دیں, اس کے لیے اللہ تعالیٰ سے دعا کرو. بلا شبہ اللہ تعالیٰ ہر چیز کو خوب جانتے ہیں. اس میں سب چیزیں آ گئیں, یعنی فضائل وہبیہ قسم اول کی وجہ تخصیص بھی آ گئی, اور فضائل کسبیہ پر ثواب دینا بھی آ گیا, اور فضائل وہبیہ قسم دوم کی درخواست کرنا بھی آ گیا. یہ فضائل وہبیہ قسم دوم, یہ جیسے ابھی کہا تھا نا کہ ذرا کمپلیکیٹڈ ہے, اس کو ایسے سمجھ لیں کہ کسی کو جو ہے نا اللہ تعالیٰ نے دین کے اندر بڑا مقام عطا فرمایا. ٹھیک ہے نا, اب یہ جو بڑا مقام عطا فرمایا ہے تو اس میں وہب بھی شامل ہے, کیونکہ اللہ تعالیٰ کی توفیق اور اللہ تعالیٰ کی سلیکشن کے بغیر کسی کو دین میں بڑا مقام نہیں مل سکتا. تو وہبی بھی ہے, لیکن ساتھ ساتھ اس بندے کے اعمال بھی تو ہیں نا, کہ اس نے ایسے اعمال کیے, ایسے جو ہے وہ اپنے آپ کو مٹایا, ایسے اپنے نفس کا تزکیہ کیا, ایسے اپنے مشائخ کے ساتھ مضبوط نسبت بنائی. ٹھیک ہے نا, تو اس کے اپنے اعمال کو بھی دخل ہے. ٹھیک ہے, اور وہب کو بھی دخل ہے اس کے اندر. صحیح ہے, لیکن جو پہلی والی قسم تھی وہ ایسی ہے کہ جیسے مرد ہونا جو ہے نا, یہ ایک ایسی فضیلت ہے کہ جس کے اندر عمل کو کوئی بھی دخل نہیں ہے. کوئی بھی جو ہے نا وہ دعا کر کے مرد نہیں بنتا, ہے نا, کوئی بنتا ہے دعا کر کے اللہ مجھے مرد بنا دے, رائٹ, نہ جو ہے وہ کوئی محنت کر کے عبادت کر کے مرد بن سکتا ہے. تو پہلی والی جو فضائل وہبیہ ہے اس کے اندر کسب کا کوئی دخل نہیں ہے, اور یہ جو تیسری والی قسم بیان فرمائی ہے فضائل وہبیہ کی قسم دوم جو بنتی ہے, اس کے اندر عمل کو بھی دخل ہے. یعنی دین میں اونچا مقام عطا فرمایا, اللہ نے مقام عطا فرمایا وہبن, لیکن اس کے اعمال کو بھی اس کے اندر دخل حاصل ہے. ٹھیک ہے, इस तरह से ना दो कैटेगरीज बन गई फजाइल वहबिया की, दो कैटेगरीज बन गई, एक जिनमें के कसब को बिल्कुल दखल नहीं है, दूसरी वो जिनके अंदर कसब को भी दखल हासिल है, ठीक है। और बीच वाली जो कैटेगरी है फजाइल कसबिया, तो ये तो यानी इसके अंदर ज्यादा फिर कॉम्प्लिकेटेड बनाने की जरूरत नहीं है, ये बस सीधे सीधे अमाल के हिसाब से इंसान को मिलती रहती है, जैसे जैसे अमल करते रहते हैं वैसे वैसे उसको फजीलत मिलती रहती है। अच्छा, उसके बाद फिर जो है ना वलिकुल्लि जअलना मवालिया मिम्मा तरक अलवालिदान वल अक्रबून, उसके तहत फरमाते हैं कि हर ऐसे माल के लिए जिसको वालिदैन और दूसरे रिश्तेदार लोग अपने मरने के बाद छोड़ जाएं, हमने वारिस मुकर्रर कर दिए हैं। लिकुल्ल जालना मवालिया, ठीक है ना, हमने मवाली यानी वारिस, यहाँ पर उसका मतलब है कि मवाली मुकर्रर कर दिए हैं, वारिस मुकर्रर कर दिए हैं, जैसे पीछे हम सारी मीरास की डिटेल्स पढ़ चुके हैं। वल्लज़ीना अक़दत अईमानुकुम, और वो लोग जिनसे तुमने अपने दाहिने हाथ के जरिए से, ईमान दाहिने हाथ को कहते हैं, तो अपने दाहिने हाथ से जिन लोगों के साथ तुमने कोई अकद कर लिया, कोई कॉन्ट्रैक्ट साइन कर दिया, ठीक है ना, एग्रीमेंट कर ली, फआतूहुम नसीबहुम, ठीक है, तो जो तुमने उनका हिस्सा मुकर्रर किया है ना वो उनको तुम दे दो। इन्नल्लाह काना अला कुल्लि शैइन शहीद। तो इसके तहत क्या लिखते हैं कि हर ऐसे माल के लिए जिसके जिसको वालिदैन और दूसरे रिश्तेदार लोग अपने मरने के बाद छोड़ जाएं, हमने वारिस मुकर्रर कर दिए, और जिन लोगों से तुम्हारे अहद पहले से बंधे हुए हैं इसी को मौला मौलल मवालात कहते हैं, इनको अब जबकि शरा से रिश्तेदार लोग वारिस मुकर्रर हो गए, सारी मीरास मत दो बल्कि सिर्फ उनका हिस्सा यानी एक शशम 1/8 दे दो, बेशक अल्लाह ताला हर चीज़ पर मुत्तले हैं, बस उनको सारी मीरास ना देने की हिकमत और शशुम हिस्सा मुकर्रर कर देने की मसलहत, और ये कि ये शशुम उनको कौन देता है कौन नहीं देता, इन सब की उनको खबर है, यानी अल्लाह ताला को खबर है। लेकिन मारूफ मसाइल के आखिर में इस आयत के तहत लिखा हुआ है कि ये जो आयत है ना इसका हुक्म मनसूख हो चुका है, ठीक है। तो अब कोई ऐसी कैटेगरी नहीं है कि जिसके साथ जो है ना वो कोई आप एग्रीमेंट कर लें तो आप उनको विरासत में से, आपको उनको 1/8 में से देने की इजाजत है, ऐसा नहीं है, ठीक है। तो अब ये यानी इसका हुक्म मंसूख हो चुका है इस आयत का। अच्छा, मारूफ मसाइल शुरू करने हैं, टाइम कितना रह गया, तो 3 मिनट रह गए। तो मारूफ मसाइल में फरमाते हैं उमूर इख्तियारिया और गैर इख्तियारिया की तमन्ना करना। आयत में उन गैर इख्तियारी फजाइल की तमन्ना करने से मना किया गया है जो दूसरों को हासिल हो। वजह यह है कि इंसान जब अपने आप को दूसरों से माल और दौलत, आराम और ऐश, हुस्न खूबी, इल्म फजल वगैरह में कम पाता है तो आदतन उसके दिल में एक मादा हसद का उभरता है, ठीक है। सुभान अल्लाह, आज सुबह जो यूथ की क्लास थी तफसीर वाली, तो उसके अंदर हसद का ही टॉपिक आया था, वो कारून को मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम से हसद हो गया था, तो बच्चों के सामने हसद को काफ़ी एक्सप्लेन करने की कोशिश करी थी, वो वाकया भी बयान किया था अंडे, वो सोने के अंडे वाली मुर्गी का, आप तो उन्हें सुना होगा जो बैठे हुए थे। तो वो नसीब का लफ्ज़ जब मैंने देखा ना, तो मैंने कहा हाँ वो शायद में भी तो नसीब का ही दिक्कत था कि कानून को उन लोगों ने कहा ना कि तुम अपने नसीब को मत, मा तनसा नसीब हो, दुनिया की ज़िंदगी में अपने हिस्से को मत भूलो। तो वही हसद की डिस्कशन यहाँ पर भी है कि जब देखते हैं ना दूसरों को किसी भी चीज़ के अंदर बढ़ा हुआ तो दिल के अंदर एक मादा हसद का उभरता है। कैसे उभरता है? एक तो नफ्स जो है वो उसको ये चीज़ बुरी लगती है, ठीक है ना, कि तो दूसरा कैसे मेरे ऊपर फजीलत रखा हुआ है, दूसरा शैतान आकर को उसको शैतान आकर के उसको फिर और हवा देता है और उसको तीली लगाने की कोशिश करता है, तो दोनों चीज़ें मिल करके फिर ना भाई वो हसद की आग भड़क होती है एकदम से। तो इसका तकाजा कम से कम ये होता है कि मैं भी इसके बराबर या जायद हो ज़्यादा हो जाऊं, ठीक है। अच्छा, तो कम से कम इतना तगादा होता है, लेकिन बसा औकात इस पर कुदरत नहीं होती क्योंकि ये तो आमाल इख्तियारियाँ हैं ही नहीं, ये कैसे जो है वो बराबर हो जाएगा उसके ना, जैसे कारून आके के कहने लगा कि मुझे क्यों नहीं मिली भाई नबूवत, मुझे क्यों नहीं इतनी इज्जत मिली, तो मूसा अलैहिस्सलाम ने क्या जवाब दिया कि भाई ये मेरे कोई बाप की मीरास है जो मैं बांटता फिरूँ, ये तो अल्लाह की तरफ से है भाई, तो मैं तुम्हें कैसे दे दूँ, है ना। तो अब जो है ना ये तो बराबर तो वो बन नहीं सका, ठीक है, कारून। تو پھر کیا ہوا، بسا اوقات اس پر قدرت نہیں ہوتی جیسے قارون کو قدرت نہیں ہوئی، کیونکہ بہت سے کمالات ایسے ہیں جن میں انسان کے سعی و عمل کو کوئی دخل نہیں ہے، وہ محض قدرت کے انعامات ہوتے ہیں، جیسے کسی شخص کا مرد ہونا، یا کسی اعلیٰ خاندان نبوت میں، یا خاندان حکومت میں پیدا ہو جانا، یا حسین و خوبصورت پیدا ہو جانا وغیرہ، کہ جس شخص کو یہ انعامات حاصل نہیں ہیں وہ اگر عمر بھر بھی اس کی کوشش کرے کہ مثلاً مرد بن جائے، یا خاندانی سید بن جائے، یا اس کا ناک نقشہ قدر و قامت حسین ہو جائے، تو یہ اس کی قدرت میں نہیں ہے، نہ کسی دوا اور علاج یا تدبیر سے وہ ان چیزوں کو حاصل کر سکتا ہے۔ اور جب دوسرے کی برابری پر قدرت نہیں ہوتی تو اب اس کے نفس میں یہ خواہش جگہ پکڑتی ہے کہ دوسروں سے بھی یہ نعمت چھن جائے تاکہ وہ بھی اس کے برابر یا کم ہو جائے۔ یعنی خود اوپر نہیں جا سکتا تو دوسرے کو گھسیٹ کر کے نیچے تو لا سکتا ہے نا، کھینچ کر کے، جیسا وہ کیکڑوں والی مثال یاد ہے نا، کیکڑوں کو پکڑ پکڑ کر کے ڈرم میں ڈالتے چلے جا رہے تھے، تو حضرت جی نے پوچھا کہ ڈرم کا تو ڈھکن نہیں آپ رکھ رہے، تو کیکڑے تو باہر نکل آئیں گے، تو اس بندے نے بولا کہ نہیں آپ فکر نہ کریں، کیکڑے باہر نہیں نکل سکتے، آپ دیکھنے جا کر کے۔ تو حضرت جی نے جب جا کر کے اس ڈرم کے اندر ڈھانک کر کے دیکھا نا، تو کیا ہوتا تھا، ایک کیکڑا جو ہے نا وہ باہر نکلنے کی کوشش کرتا تھا، تو نیچے جو ہوتے تھے نا وہ اس کی ٹانگ کھینچ کر کے اس کو نیچے گرا دیتے تھے۔ ٹھیک ہے، تو یہی ہمارے دفتروں کے اندر یہی ہوتا ہے عمومی طور پر، تو یہ بھی یہی کرتا ہے کہ اگلے بندے کو پھر چاہتا ہے کہ برابر یا کم ہو جائے، اسی کا نام حسد ہے، یعنی نقصان پہنچانے کی کوشش کرتا ہے نا، جو انسانی اخلاق میں انتہائی شرمناک اور مضر خصلت ہے، اور دنیا کے بہت سے جھگڑوں اور فسادات قتل و غارت گری کا سبب بنتا ہے۔ ٹھیک ہے، اب یہاں پر وہ بہرحال ایسی ایک ضمنی بات ہے، ویسے سنجیدہ بات تو بہت زیادہ نہیں ہے، لیکن ہے انفارچونیٹلی مسئلہ کہ بھائی جہاں پہ حضرت نے یہاں لکھا نا کہ کوئی مرد بن جائے، تو اس وقت جینڈر چینج کرنے کے آپریشن جو ہیں وہ امریکہ وغیرہ جیسی جگہوں پر بہت زیادہ عام ہو چکے ہیں۔ ٹھیک ہے نا، تو کوئی لڑکی پیدا ہوتا ہے وہ لڑکا بن جاتا ہے، لڑکا پیدا ہوتا ہے لڑکی بن جاتا ہے، اور پھر اس کے بعد دوبارہ بھی پھر واپس، یعنی اتنا ہی کامن ہو چکا ہے وہاں پر کہ چینج کروا کے بعد پھر واپس اپنے اوریجنل جینڈر پہ بھی آ جاتے ہیں، اور ناک نقشہ جہاں تک ہے تو وہ اس کے لیے تو وہ پلاسٹک سرجری وغیرہ بہت عام ہو گئی ہے، لیکن پلاسٹک سرجری کے اندر بھی اور ایون جینڈر چینج کے اندر بھی دنیا والوں کو تو پتہ رہتا ہے نا کہ یہ اصل میں کیا ہے نا، اصل میں اس کی شکل و صورت کیسی تھی، اور اصل میں یہ لڑکا تھا کہ لڑکی تھی، ہے نا، آپریشن کے ذریعے سے چینج ہو گیا۔ بہرحال یہ چیزیں پڑتا، چلے ٹائم پورا ہو چکا ہے کلاس کا، تو باقی ان شاء اللہ اگلی کلاس میں چلائیں گے، کسی کو کوئی چیز پوچھنی ہو تو بتا دیں۔ دیر کافی ہو جاتی ہے، انہوں نے ایکسٹرا ٹائم لے جاتا، ٹھیک ہے، السلام علیکم۔